यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक। जाजरकोट भूकम्प प्रभावितलाई सरकारले दिने किस्ता रकम छिटो उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थानीय नेतृत्वको आग्रह। कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूद्वारा राजीनामा र गेमी आधीका कारण चीनमा करिब 3 लाख मानिस विस्थापित।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति हिजो सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको बजेटको उद्देश्य प्राथमिकता र कार्यक्रम, 16 पञ्चवर्षीय योजना, राष्ट्र बैंकको 4 रणनीतिक योजना र सरोकारवालाबाट प्राप्त सुझावलाई ध्यानमा राखेर मौद्रिक नीति ल्याइएको नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले बताउनुभयो।
राष्ट्रिय र अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय स्थिति एवं परिदृश्य र यस ब्याङ्कका उद्देश्य तथा प्राथमिकताहरू र आर्थिक वर्ष 2080-81 मौद्रिक नीति र यसका त्रैमासिक समीक्षामा गरिएका व्यवस्थाहरूको कार्यान्वयन स्थितिको आधारमा यो मौद्रिक नीति तर्जुमा गरिएको छ। साथै मौद्रिक नीति तर्जुमा गर्दा नेपाल सरकारको आर्थिक वर्ष 2081-82 बजेटको उद्देश्य, प्राथमिकता र कार्यक्रम, 16 योजना, यस ब्याङ्कको 4 रणनीतिक योजना, मौद्रिक नीति सुझाव समितिको राय र विभिन्न सरकारवालाहरूबाट प्राप्त राय सुझाव समेतलाई ध्यान दिइएको छ। नेपालमा पछिल्लो समय थोक मुद्रास्फीति बढ्न शुरू भएको, भारतमा खाद्यान्न, तरकारी तथा गेडागुडी र दालजन्य सामग्रीहरूको मूल्य उच्च रहेको र जारी रूस युक्रेन युद्ध तथा मध्य पूर्वको भू राजनैतिक तनाव कायमै रहेका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन तथा खाद्यान्नको मूल्य बढ्न सक्ने जोखिम भने रहेको छ।
मौद्रिक नीतिमा अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको गवर्नर अधिकारीले बताउनुभयो। नीतिले उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड़ दिँदै वित्तीय स्थायित्व कायम हुने गरी नियामकीय व्यवस्था गरिएको छ। समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल असर नपर्ने गरी कर्जा प्रवाहलाई सहज बनाउन मौद्रिक नीति र नियामकीय नीतिबीच तादम्यता कायम गरिएको गवर्नर अधिकारीले जानकारी दिनुभयो। मुद्रास्फीतिलाई 5% हाराहारीमा राख्ने गरी मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिनेछ। कम्तीमा 7 महिनाको वस्तु तथा सेवा आयात धान नपुग्ने गरी विदेशी विनिमय संचिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य छ।
न्यून ब्याजदर र अधिक तरलताको स्थितिमा कर्जा प्रभाव बढ्न सक्ने र तीनै तहका सरकारहरूको विनियोजित पूँजीगत बजेट कार्यान्वयनले आयात बढ़ाउने सम्भावना भए पनि बजेटमा प्रस्तावित वैदेशिक सहायता र विप्रेषण अप्रवाहको प्रवृत्तिलाई दृष्टिगत गर्दा आर्थिक वर्ष 2081-82 पनि शोधनान्तर स्थिति बचतमा रहने प्रक्षेपण रहेको छ। मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पूँजी बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरूका लागि ब्याङ्क तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम ₹20 करोडको सीमा खारेज गरिनेछ।
चालू आर्थिक वर्षको बजेटमा सरकारले अनुमान गरे बमोजिम 6% आर्थिक वृद्धि दर हासिल गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गर्ने मौद्रिक नीतिको लक्ष्य छ। यस्तै विस्तृत मुद्रा प्रदायको वृद्धि दर 12% र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर 12.5% रहने प्रक्षेपण गरिएको छ। नयाँ मौद्रिक नीति मार्फत राष्ट्र बैंकले ब्याङ्क बैंक दर र निक्षेप संकलन दर घटाएको छ। बैंक दरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने शर्तहरूलाई लचिलो बनाइने राष्ट्र बैंकले जनाएको छ। त्यस्तै बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको छ। मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै गवर्नर अधिकारीले सहज मूल्य र बाह्य क्षेत्रको स्थितिलाई मध्यनजर गरी अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको बताउनुभयो। त्यस्तै उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड़ दिँदै वित्तीय स्थायित्व कायम हुने गरी नियामकीय व्यवस्था तर्जुमा गरिएको उहाँको भनाई छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राष्ट्रिय योजना आयोगका नवनियुक्त पदाधिकारीको शपथ कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मौद्रिक नीति सार्वजनिक पछि अब तीव्र गतिका साथ काम गरेर सबै नेपालीको क्षमता वृद्धि गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले मुलुकको मनोबल कमजोर भएका बेला 16 आवधिक योजना बनेकाले समृद्ध नेपालका नीति योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष रूकुम पश्चिम र रूकुम पूर्व जिल्लाका नेपाली कांग्रेस र नेकपा एमालेका सांसद सहितका जिल्ला नेतृत्वले जाजरकोट भूकम्पबाट प्रभावित अधिकांशहरूले अस्थायी आवासका लागि अनुदान रकम अझै पाउन नसकेको विषयमा ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो प्रधानमन्त्री ओलीलाई भेटेर ती जिल्लाका प्रतिनिधिमण्डलले गत कार्तिक 17 गतेको भूकम्पबाट प्रभावितका लागि सरकारले दिने तय गरेको पहिलो र दोस्रो किस्ताको रकम छिटो उपलब्ध गराउन आग्रह गरेका हुन्। ज्ञापन पत्रमा पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना कार्यालय स्थापना गर्न माग गरिएको छ। कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका तीन मन्त्री र एक राज्य मन्त्रीले राजीनामा दिनुभएको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हिजो उहाँहरूले राजीनामा बुझाउनु भएको हो। माओवादीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेर मन्त्रीको राजीनामा दिएको हो। माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङबोले सहभागी मन्त्रीहरूले राजीनामा दिए पनि तत्कालका लागि सरकारलाई दिएको समर्थन भने कायमै रहने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले देशमा स्थायी सरकार आएकाले अब जनता आशावादी हुने गरी काम गरिने बताउनु भएको छ। कम्प्यूटर एसोसिएशन नेपाल महासंघ क्यानले आयोजना गरेको एक कार्यक्रमको हिजो उद्घाटन गर्नुहुँदै वहाँले आफू पनि केही गर्ने उत्साहका साथ जिम्मेवारीमा आएकाले उत्कृष्ट कार्य सम्पादन समन्वय र सहकार्यको भावनाले अगाडि बढ़ने बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले राजनैतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आएको बताउनु भएको छ। होटल व्यवसाय महासंघ लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको हिजो नेपालगंजमा उद्घाटन गर्नुहुँदै मन्त्री पाण्डेले स्थिर शासनको जग बसाउन आगामी निर्वाचनसम्म कांग्रेस एमाले एक ठाउँमा रहने बताउनुभयो। सुशासन र आर्थिक समृद्धिका लागि सरकार प्रतिबद्ध भएर लाग्ने भन्नुहुँदै मन्त्री पाण्डेले होटल व्यवसाय पर्यटन क्षेत्रको पूरक क्षेत्र भएको उल्लेख गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पुर्याउने लक्ष्यसहित सरकार अगाडि बढ़ेको बताउनु भएको छ। सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघको 20 स्थापना दिवसको अवसरमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री खड्काले हाल 98% क्षेत्रमा विद्युतीकरण भइसकेकाले दुई वर्ष अगावै लक्ष्य भेट्ने गरी देशभर विद्युतीकरण गरिसक्ने बताउनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले गठन गरेको सार्वजनिक सेवा प्रसारण विधेयक सम्बन्धी उपसमितिले रेडियो नेपाल र नेपाल टेलिभिजनका पदाधिकारीहरूसँग विधेयकका विषयमा छलफल गरेको छ। छलफलमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सार्वजनिक सेवा प्रसारण विदेशको नक्कल नभई देश सुहाउँदो हुनुपर्ने पक्षमा सरकार रहेको तथा व्यवस्थापिका र कार्यपालिका बीच द्वन्द नहुने गरी कानूनको निर्माण हुनुपर्नेमा जोड़ दिनुभयो। छलफलमा संचार मन्त्रालयका सहसचिव गजेन्द्र ठाकुर र कानून मन्त्रालयका सहसचिव मानबहादुर अरियालले रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्राप्त अधिकांश सुझावहरू विधेयकमा समेटिएको जानकारी दिनुभयो। छलफलमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपाल र नेपाल टेलिभिजनको इतिहासको महत्वलाई कायम राख्दै विधेयकलाई परिष्कृत गर्नुपर्ने सुझाव दिनुभयो। वहाँले दुवै संस्थाको हाल प्रयोगमा रहेका डिजिटल प्लेटफर्मलाई समेत विधेयकमा समेटिनुपर्ने, श्रोता तथा दर्शक परिषद पदपूर्तिको व्यवस्था, आचार संहिता, प्रसारण हुने सामग्रीहरूमा पर्ने उजुरीको छानबिन तथा जाँचबुझ समितिको व्यवस्था गरिनुपर्ने र सार्वजनिक सेवा प्रसारणको आर्थिक सुनिश्चितता हुनुपर्ने सुझाव पनि दिनुभयो। सार्वजनिक सेवा प्रसारणको कार्यकारी अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको सिफारिश स्वतन्त्र निकायबाट हुनुपर्ने व्यवस्था विधेयकमा गर्न कार्यकारी निर्देशक केसीले सुझाव दिनुभयो। त्यस्तै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले सार्वजनिक सेवा प्रसारणको कार्यकारी अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको सिफारिश गर्न प्रतिनिधि सभाका सभामुख वा लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा समिति गठन गर्न विधेयकमा व्यवस्था गर्नुपर्ने र प्रमुख कार्यकारी अधिकृत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने सुझाव दिनुभयो। उपसमितिका सदस्य सांसद रामप्रसाद चौधरीले विधेयक चाँडै नै समितिबाट टुंगो लाग्ने बताउनुभयो। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले देशको कमजोर शिक्षा नीतिको असर सबै क्षेत्रमा देखिरहेको बताउनु भएको छ। भक्तपुर नगरपालिकाद्वारा संचालित खोप माध्यमिक विद्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममा वहाँले शिक्षा क्षेत्रमा भइरहेको व्यापक निजीकरण र व्यापारीकरण समस्याको रूपमा रहेको बताउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले सीमान्तकृत जाति वर्ग र समुदायका लागि संविधानले व्यवस्था गरेका हक अधिकारबारे सूचना साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको हिजो बसेको बैठकमा सांसदहरूले अझै पनि पछि परेका समुदायहरू आफ्ना हकबारे जानकार हुन नसकेको भन्दै राज्यका निकायबाटै सचेतना कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने विचार व्यक्त गर्नुभयो। राष्ट्रसभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसदका काम कार्यवाही र अभ्यासलाई सत्य तथ्य र वस्तुनिष्ठ आधारमा इमानदारपूर्वक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ। संघीय संसद राष्ट्रिय सभाका पदाधिकारी र संचारकर्मीबीच हिजो धुलीखेलमा भएको अन्तर्क्रियामा अध्यक्ष दाहालले आफूले लेखेका समाचारलाई आम नागरिकले कुन रूपमा लिएका छन् भनी पत्रकारलाई आत्मसमीक्षा गर्न समेत अनुरोध गर्नुभयो। नारायणगढ़ मुगलिन सड़क अन्तर्गत चितवनको भतेरीमा कन्टेनर र ट्रक एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक भेषराज रिजालका अनुसार भारतको उत्तर प्रदेशका 24 वर्षीय मिहताब आलम र वीरगंज महानगरपालिका 24 33 वर्षीय प्रमोद पटेलको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। नेपाली लोक संगीतका प्रतिभाशाली गायक लक्ष्मी प्रसाद एलपी जोशीको 88 वर्षको उमेरमा निधन भएको छ। झापाको दमक एकस्थित आफ्नै निवासमा बेहोश हुनुभएका उहाँको उपचारका क्रममा लाइफलाइन अस्पतालमा निधन भएको हो। विक्रम सम्मत 1993 धनकुटा बजारमा जन्मिनुभएका गायक जोशीलाई जनस्तरबाट लोकगीतका सम्राटको उपाधि दिइएको थियो। काठमाण्डुको कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको दाह संस्कार सम्पन्न भएको छ। मृगौला रोगबाट पीड़ित नकर्मीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो कीर्तिपुर नगरपालिकाको कार्यालय परिसरमा पुगेर उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढ़ाएर अन्तिम श्रद्धांजलि अर्पण गर्नुभएको थियो। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले प्रचलित ऐन कानून विपरीत सेवा अवधि नपुगेका कर्मचारीको सरूवा गर्ने कार्य बन्द गर्न सरकारको ध्यान आकर्षण गराएको छ। संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलालाई हिजो ज्ञापन पत्र बुझाउँदै संगठनले लामो समयदेखि एउटै कार्यालयमा कार्यरत कर्मचारीलाई राजनीतिक दबावका आधारमा ऐन कानून र मापदण्ड विपरीत सरूवा थमौती नगर्न आग्रह गरेको हो। बाजुराका चारवटा स्थानीय पालिकासँगै छिमेकी जिल्ला हुम्ला र मुगु जोड्ने मार्तडी कोल्टी सड़क खण्ड अवरूद्ध हुँदा स्थानीयले शास्ति खेप्नु परेको छ। बाजुराबाट संवाददाता राजेन्द्र विकको यो रिपोर्ट।
बाजुराको पूर्वोत्तरी क्षेत्रमा रहेका चार स्थानीय पालिकासँगै छिमेकी जिल्ला हुम्ला र मुगु जोड्ने मार्तडी कोल्टी सड़क खण्ड करिब एक महिनादेखि अवरुद्ध छ। वर्षात शुरू भएसँगै ठाउँ ठाउँमा खसेको पहिरोका कारण निरन्तर अवरुद्ध भएको सड़क खण्ड लामो समय बितिसक्दा समेत सञ्चालनमा नआउँदा स्थानीयलाई सदरमुकाम मार्तडीसम्म आउजाउ गर्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न शास्ति बेहोर्नु परेको छ। बुढीनन्दा नगरपालिका वडा नम्बर 7 का स्थानीय महेश कुमार कार्की।
बाटोमा आउँदा ठुलो शास्ति भोग्नु पर्यो, तीन ठाउँमा हामीले गाडी चेन्ज गर्नुपर्ने भयो। ठाउँ ठाउँमा पहिरो गएको कारणले अब बाटो अवरुद्ध छ र हामी हिँड्ने यात्रु लगायत दैनिक उपयोगी सामग्रीहरू पनि लिन एकदमै ठुलो शास्ति छ।
मार्तडी कोल्टी सड़क सहित बाजुराको मुख्य राजमार्गका रूपमा रहेको साफे मार्तडी सड़क वर्षात लाग्नासाथ पटक पटक अवरुद्ध भइरहने समस्याले यहाँका स्थानीय महँगीको मारमा परेका छन् भने व्यवसायीहरू सामग्री ढुवानी नहुँदा व्यवसाय नै धरापमा पर्न थालेको बताउँछन्। धुनी हाट बजार मार्तडीका एकजना व्यापारी दिनेश बोहरा।
सधैँ यो वर्ष पनि वर्षाको कारणले गर्दा, बाढी पहिरोको कारणले गर्दा बाटो अवरुद्ध भएको छ। यहाँका स्थानीय व्यवसायी त्यसै मारमा हुनुहुन्छ। सहज ढुवानी नभएको कारणले गर्दा मूल्य वृद्धिदेखि लिएर थुप्रो समस्याहरू झेल्नु पर्ने यहाँको बाध्यता छ। यसको लागि सरकारले दीर्घकालीन समाधानको उपाय खोजिदिएको भए हामीलाई सजिलो हुन्थ्यो।
सड़क सुचारू नहुँदा स्थानीयलाई आवत जावतमा मात्र नभई आफूले उत्पादन गरेका कृषि उपज बजारसम्म ढुवानी गरी बिक्री वितरणमा समेत समस्या भइरहेको छ। नागरिकलाई पैदल हिँड्न समेत कठिन सड़क नियमित सञ्चालनका लागि के पहल भइरहेको छ त? प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल।
दुई वर्षदेखि हो समस्या, यो दिल्लीको एउटा ठुलो पहिरो छ। अब त्यो पहिरो पोहोर साल पनि धेरै समय खर्च गरेर बनाइयो, बर्खा लाउने बित्तिकै त्यो सबै बग्दो रहेछ माथिबाट तलबाट, एकदमै समस्याग्रस्त छ। त्यसलाई चाहिँ अलिकति ठुलै लगानी गरेर कृष्ण भीरमा रोके जस्तो पाराले अलिक नरोके भने हुँदैन। त्यो तिनटै खोलामा पुल नभएको हुनाले खोलाकै कारणले डिस्टर्ब भइरहन्छ कि। डोजर पनि छन्, सानसानो त हो, केही समस्या होइन, ठुलो पहिरो भन्ने समस्या भएको।
2051 सालमा उद्घाटन गरिएको 57 किलोमिटरको साफे मार्तडी सड़क खण्ड र 2056 सालमा शुरूआत गरिएको 41 किलोमिटर रहेको मार्तडी कोल्टी जोड्ने सड़क हालसम्म पनि स्तरोन्नति हुन नसक्दा वर्षातमा बाजुराका नागरिक कष्टपूर्ण यात्रा गर्न बाध्य छन्। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपाल संचालक समितिले रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीलाई विदाई गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो नेपाल संचालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीको अध्यक्षतामा हिजो बसेको संचालक समितिको बैठकले कार्यकारी निर्देशक केसीलाई विदाई गरेको हो। सो अवसरमा अध्यक्ष सुवेदीले हाल 94% जनसंख्यामा रेडियो प्रसारण पहुँच पुर्याउनमा कार्यकारी निर्देशक केसीको भूमिका उल्लेखनीय रहेको स्मरण गर्नुभयो। अध्यक्ष सुवेदीले कार्यकारी निर्देशक केसीको कार्यकालमा निवृत्त भरण पेन्सन कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि 2081, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका 2081 लगायतका नीति नियम निर्माण भई कार्यान्वयनको चरणमा रहेको बताउनुभयो। यस्तै संचालक समितिका सदस्यहरूले रेडियो नेपालको प्रसारण सुधारमा कार्यकारी निर्देशक केसीले गर्नुभएका प्रयासहरूको बारेमा प्रशंसा गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। ताइवानमा आएको गेमी आँधीका कारण चीनमा करिब 3 लाख मानिस विस्थापित भएका छन्। गेमी आँधीका कारण फिलिपिन्समा कम्तीमा 21 जनाले र ताइवानमा 5 जनाले ज्यान गुमाउनुका साथै सयौं मानिस विस्थापित भएका थिए। ताइवान हुँदै चीन प्रवेश गरेको गेमी आँधीले चीनमा पनि उथलपुथल ल्याएको हो। 8 वर्षमा ताइवानमा आएको सबैभन्दा शक्तिशाली आँधीका कारण फिलिपिन्सको मनिलामा 14 लाख लिटर तेल बोकेको ट्याङ्कर समुद्रमा डुबेपछि इन्धनको प्रदूषण फैलिनबाट रोक्ने पहलहरू गरिएको छ। उक्त ट्याङ्कर चीनको पूर्वी फुजियान प्रान्तमा जाने क्रममा दुर्घटना भएको सरकारी संचार माध्यमहरूले जनाएका छन्। यसै गरी जापानमा भारी वर्षापछि आएको बाढ़ीले कम्तीमा 3 जना बेपत्ता भएका र हजारौं मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। होन्सुको यामागाता र अकिता प्रान्तका स्थानीय सरकारहरूले 2 लाख भन्दा बढ़ी मानिसहरूलाई उक्त ठाउँ खाली गर्न सल्लाह दिएको त्यहाँका अग्नि तथा विपद व्यवस्थापन समितिले जनाएको छ। जापानको मौसम पूर्वानुमान निकायले यस हप्ता यामागाता प्रान्तको साता र तुजामा भारी वर्षाको अनुमान गर्दै त्यस स्थानका लागि उच्च आपतकालीन चेतावनी जारी गरेको छ। दिगो विकासका लागि कार्बन बजार प्रवर्धन गर्न अफ्रिकाले आग्रह गरेको छ। अफ्रिकाले हरित गृह ग्यास उत्सर्जन कम गर्न र हरित अर्थतन्त्र विकासको लागि थप वित्त परिचालन गर्न द्रुत उपायको रूपमा कार्बन व्यापारलाई प्रवर्धन गर्न जोड़ दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इथियोपियाको राजधानी अदिस अबाबामा रहेको एयूको मुख्यालयमा कार्बन बजार सम्बन्धी अफ्रिका बहु स्टेक होल्डर सम्मेलनमा संयुक्त राष्ट्र विकास कार्यक्रमका प्रतिनिधिले अफ्रिकाले जलवायु प्रभावहरूको असमान बोझ वहन गरिरहेको बताएका छन्। अब आर्थिक समाचार।
प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीलाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले उहाँलाई शपथ गराउनु भएको हो। समारोहमा नवनियुक्त उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले योजना आयोगका नवनियुक्त सदस्यहरूलाई प्रधानमन्त्रीको उपस्थितिमा शपथ गराउनुभयो। शुक्रबार शपथ ग्रहण गर्ने सदस्यहरूमा डाक्टर आरपी बिच्छा, डाक्टर रमेश प्रसाद सिंह, डाक्टर प्रकाश कुमार श्रेष्ठ, गीता अधिकारी पौडेल, डाक्टर जय बहादुर टन्डन हुनुहुन्थ्यो। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनता र राष्ट्रको आवश्यकता बमोजिम सबै पक्षसँग समन्वय गरेर योजना तर्जुमाको काम अघि बढाउन नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई निर्देशन दिनुभयो। नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष 2081-82 को मौद्रिक नीति तुलनात्मक रूपमा केही लचक ल्याएको टिप्पणी गरेको छ। नेपाल राष्ट्र ब्याङ्कले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिका केही सकारात्मक र केही विषय अझै सम्बोधन हुन नसके चेम्बरले उल्लेख गरेको छ। चेम्बरले आज एक विज्ञप्ति जारी गर्दै मौद्रिक नीति मार्फत बैंक दर र नीतिगत दर घटाएको विषयलाई सकारात्मक रूपमा लिएको उल्लेख गरेको छ। निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी सो क्षेत्रको पुनस्थापनाका लागि मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरू पनि सकारात्मक भएको चेम्बरले उल्लेख गरेको छ। चेम्बरले चालू आर्थिक वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान बनाउनु पर्नेमा पनि जोड़ दिएको छ। हाल कायम 20 करोड़को कर्जा सीमा हटाउने पक्ष सकारात्मक भए पनि 50 लाख भन्दा माथिको कर्जा प्रवाहको जोखिम भार 100% कायम गरिनुपर्ने माग सम्बोधन हुन नसकेको चेम्बरले गुनासो गरेको छ। ड्राफ्ट टीटीको माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सट्टै सुविधामा वृद्धि भएको छ। नेपाल राष्ट्र ब्याङ्कले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिले ती माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सट्टै सुविधाको विद्यमान सीमा अमेरिकी डलर 35,000 वृद्धि गरी अमेरिकी डलर 50,000 कायम गरिएको छ। डकुमेन्ट अगेन्स्ट पेमेन्ट र डकुमेन्ट अगेन्स्ट एक्सेप्टेन्सको माध्यमबाट आयात गर्न सकिने विद्यमान सीमा अमेरिकी डलर 60,000 वृद्धि गरी अमेरिकी डलर 1,00,000 कायम गरिएको छ। नेपालमा खोलिएका परिवर्तित विदेशी मुद्राको खाताबाट खर्च गर्न सकिने सीमालाई समेत मौद्रिक नीतिले वृद्धि गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त अवसर भएकोले स्पेनिस लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा शुक्रबार बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेफ सान्ता क्रेउ बेन्जोच संघको भेटमा अध्यक्ष ढकालले नेपालमा स्पेनको लगानी बढाउन आग्रह गर्नुभयो। भेटमा अध्यक्ष ढकालले बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्षलाई नेपालमा सबै क्षेत्रमा लगानीको प्रशस्त अवसर रहेको जानकारी गराउनुभयो। भेटमा बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेफ सान्ता क्रेउ बेन्जोचले दुई चेम्बर बीच राम्रो सहकार्य हुन सक्ने उल्लेख गर्नुभयो। उहाँले नेपाल उद्योग वाणिज्य महासंघसँग राम्रो साझेदारीको लागि आफूले पहल गर्ने पनि बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। विश्व खेलकुदको महाकुम्भका रूपमा स्थापित ओलम्पिकको 33 ग्रीष्मकालीन ओलम्पिक पेरिस ओलम्पिक औपचारिक रूपमा शुरूआत भएको छ। विश्वका 206 देशका 10,000 भन्दा बढ़ी खेलाड़ीको यसपटकको ओलम्पिकमा सहभागिता रहनेछ। 16 दिनसम्म चल्ने ओलम्पिकमा कुल 32 खेलको 329 विधामा प्रतिस्पर्धा हुनेछ। 16 दिनसम्म चल्ने ओलम्पिकमा नेपाली खेलाड़ी टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधान स्वेत एथलेटिक्सकी सन्तोषी श्रेष्ठ ब्याडमिण्टनका प्रिन्स दहाल पौड़ीका एलेक्स शाह र डुबाना लामा तथा सुटुङकी सुस्मिता नेपालको सहभागिता रहेको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.8 डिग्री सेल्सियस, वर्षा फाटफुट, सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 डिग्री डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:25 भयो भने सूर्यास्त भरे साँझ 6:56 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक। जाजरकोट भूकम्प प्रभावितलाई सरकारले दिने किस्ता रकम छिटो उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थानीय नेतृत्वको आग्रह। कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूद्वारा राजीनामा र गेमी आधीका कारण चीनमा करिब 3,00,000 मानिस विस्थापित। रेडियो नेपालबाट बिहान 7:00 समाचार सकियो। अर्को समाचार बुलेटिन 8:00 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।